बिस्मिल्लाह रहमान रहीम। नाज़रीन अस्सलामु अलैकुम। अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है और आज अंदाज़े जहाँ में गुफ्तगू होगी सरज़मीन फ़लस्तीन पर कब्ज़ा और आलमी बरादरी की ज़िम्मेदारी के ज़ेर उन्वान। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। तो लीजिए मुलाहिज़ा फ़रमाइए अंदाज़े जहाँ। नाज़रीन, 15 मई को हर साल की तरह पूरी दुनिया में सरज़मीन फ़लस्तीन पर ग़ासिब सहूनियों के कब्ज़े की बरसी यौमुन नकबा के ज़ेर उन्वान मनाई गई। इस मुनासबत से जलसे हुए, सेमिनार मुनक़िद हुए, कॉन्फ्रेंसों में मुकर्ररीन ने तकरीरें की और रैलियां निकाली गईं जिनमें फ़लस्तीनियों की वतन वापसी के हक़ पर ज़ोर दिया गया। 64 साल हो गए सरज़मीन फ़लस्तीन पर नाजायज़ कब्ज़े को। 1948 में जब साम्राज्य और सहूनिज्म की मुश्तरका साजिश के नतीजे में सरज़मीन फ़लस्तीन पर सहूनियों का कब्ज़ा हुआ, इसराइल की नाजायज़ और गैर कानूनी गासिब हुकूमत कायम हुई और यहाँ के असली बाशिंदों को बेघर कर दिया गया, उन्हें उनके वतन से निकाल दिया गया, तो अक्वामे मुत्तहिदा ने फ़लस्तीनियों की वतन वापसी का वादा किया था। करारदाद नंबर 164 अब भी वतन वापसी को फ़लस्तीनियों का मुसल्लिमा कानूनी हक तस्लीम करती है, लेकिन 64 साल गुजर जाने के बावजूद अब तक फ़लस्तीनी अपने वतन वापस नहीं जा सके। 70 लाख फ़लस्तीनी दूसरे मुल्कों में मुहाजरत और पनाहगुजीनी की ज़िंदगी गुजार रहे हैं। अपने घरों की चाबियां उन्होंने संभाल के रखी हैं। अगरचे उनके घर मिसमार कर दिए गए हैं, उनकी जगह पर ऊंची ऊंची इमारतें तामीर कर दी गई हैं, उनके घरों के नामो निशान भी मिटा दिए गए हैं, लेकिन फ़लस्तीनी मुहाजरीन का कहना है कि घरों के मिसमार हो जाने से ना उनका हक मिल्कियत ख़त्म होता है और न ही उनके हौसले कमजोर पड़े हैं। वो अब भी वतन वापसी पर मुसम्मम हैं और इस दरमियान फ़लस्तीनियों को जहां एक तरफ आलमी बिरादरी और बैनुल अक़वामी इदारों की बेइतनाई का मुसलसल सामना रहा, वहीं मुस्लिम हुक्मरानों की खयानतें भी उन्होंने देखी, लेकिन कोई चीज़ भी उनके अज़्म व इरादे और हौसले को कमजोर न कर सकी। तो आइए चलते हैं इस्लामाबाद स्टूडियो, जहां मुमताज तजिया निगार तनवीर हुसैन साहब मौजूद हैं। उनसे गुफ्तगू का आगाज करते हैं। तनवीर हुसैन साहब, अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
तनवीर हुसैन साहब, 64 साल हो गए सरजमीन फलस्तीन पर कब्जे को। इतने लंबे अरसे में कोई भी मसला हो उसको या हल हो जाना चाहिए या ख़त्म हो जाना चाहिए, लेकिन मसले फ़लस्तीन न हल हुआ और न ख़त्म किया जा सका। क्या कहेंगे आप इस बारे में?
देखें जी, इसमें आपने अभी बात की है कौम तद्दा का रोल जो है, ये सेकंड वर्ल्ड वार के बाद सामने आया कि दुनिया में जंग के बजाय पुरअमन तरीके से मसाइल को हल करने का रास्ता निकाला जाए।
जी,
अक़वामे मुत्तहिदा में की करारदाद में जैसा कि आपने बताया कि फ़लस्तीनियों की वतन वापसी का वादा किया गया था। इसी तरह 1948 में मैं थोड़ा सा आपको बताऊं कि मसले कश्मीर में भी इसी तरह की करारदादें पास हो गई है। दोनों मसले जो हैं, मसले कश्मीर और फ़लस्तीन, ये 64 बरस होने को हैं, दोनों हल तलब हैं। सवाल ये आता है कि आलमी बरादरी का रोल क्या है। इसमें आलमी बरादरी के हवाले से मैं थोड़ा सा याद करना चाहूँगा कि इसमें दो हिस्सों को हम देख सकते हैं, एक मुस्लिम वर्ल्ड है और फिर दूसरी आलमी बरादरी है जो बड़ी ताकतें जिसमें शामिल हैं, दोनों का किरदार जो है इन दोनों मसाइल के लिए बड़ा अहम है। ये दो, एक तो मुस्लिम वर्ल्ड इस हवाले से कि ये मुसलमान दो रियासतों का मसला है, और आलमी बरादरी का इस हवाले से कि अक्वामे मुत्तहदा के वो मेंबर्स हैं और अक्वामे मुत्तहदा की करारदादों पर अमल दरामद जो है वो आलमी बरादरी ही करवा सकती है। बदकिस्मती से रूस के टूटने से अमेरिका जो है वो एक वाहिद सुपर पावर के तौर पे इस वक्त दुनिया पे हुक्मरानी कर रहा है, और इसराइल जो है वो उसका चहेता आप उसको कह सकते हैं, ये उसका उसकी जो लुत्फ़ करम जो है उस पर वो उसका है, और उसके इशारे के मुताबिक ही अमेरिका का रोल और चल रहा है। अब ज़रूरत इस बात की है कि क्या वो करारदादें जो अक़वामे मुत्तहदा ने पास की थीं क्या उसका कोई रास्ता निकल सकता है, किस तरीके से अमल दरामद हो सकता है। तो उसके लिए मैं समझता हूँ कि सबसे पहले मुसलमान ममालिक और खुसूसन अरब को एक रोल प्ले करने की ज़रूरत है, सबको बैठकर तमाम मुसलमान ममालिक, इसमें इस वक्त बहुत सारी तादाद है मुसलमानों की, एक नुक्ते पे इत्तेफाक पैदा करने की ज़रूरत है कि सबसे पहले वो फ़लस्तीनियों को तकवीत दें, उनको ताकतवर बनाएं, उनकी हौसला अफजाई करें, उनको तमाम दुनियावी सहूलियात फराहम करने के लिए उनकी माली मामनत की जाए, उनको फनी टेक्नोलॉजी के हवाले से उनको ताकतवर किया जाए, क्योंकि ताकत का इस्तेमाल रुकावट जो है ताकत के ज़रिए की जा सकती है। वो तीसरी नस्ल जो है फ़लस्तीनियों की अपने हकूक़ के लिए लड़ रही है, उनके बच्चे भी जो हैं वो जदोजहद कर रहे हैं, उनके ख़ानदान के ख़ानदान तबाह हो चुके हैं। तो कम अज़ कम मुसलमान ममालिक को एक दफ़ा बैठ के 64 बरस के बाद आज ज़रूर बैठना चाहिए, जिस तरह यहूदी रियासत की बुनियाद रखी गई थी 1897 में बासल में एक कॉन्फ्रेंस हुई थी, तो थियोडोर हर्ज़ल को जब कॉन्फ्रेंस से बाहर निकला था तो उससे सहाफ़ियों ने सवाल किया था कि आज की मीटिंग का क्या नतीजा है, तो उसने कहा अगर इसका जवाब मैं एक ही दूँगा कि आज से 50 बरस बाद दुनिया में एक इसराइली एक यहूदी रियासत वजूद में आ जाएगी, और ठीक 1948 में एक इसराइली रियासत का वजूद सामने आ गया था। इसी तरह आज मुसलमानों को ज़रूर बैठकर तय करना चाहिए कि 20 साल बाद, 10 साल बाद, 15 साल बाद या 30 साल बाद हमने फ़लस्तीनियों को वापस अपने वतन जाकर आबाद करने। तो इसमें एक बहुत बड़ी हिकमत अमली और एक प्लानिंग की ज़रूरत है, जब तक वो हिकमत अमली नहीं होगी मैं समझता हूँ कि ये जो है जदोजहद जो है वो नतीजा खेस नहीं हो सकती, उसके लिए हिकमत अमली की ज़रूरत है। दूसरा जो रुख है वो है आलमी बरादरी का, इस वक्त ताकत का जो फौजी ताकत का जो इस्तेमाल है गालबन वो मैं समझता हूँ इतना कारगर नहीं रहा, फ़लस्तीन के हवाले से भी जंगें हुई, अरब इसराइल जंग हुई, यहाँ अगर कश्मीर की हम बात करें तो पाकिस्तान और भारत के दरमियान जंगें हुई लेकिन मसला हल नहीं हो सका। अफगानिस्तान में आप देखें 10 साल बाद अमेरिका जो है बातचीत की तरफ जा रहा है, ये ज़रूरी होता है कि गुफ्तगू के ज़रिए मामलात को हल किए जाएँ, लेकिन सबसे अहम बात यह है कि मुसलमान ममालिक के पास बहुत वसाइल हैं, वो अमेरिका पर और इन बड़ी ताकतों पर वो एक दबाव डाल सकते हैं, अगर वो उनका मौक़िफ़ जो है मज़बूत हो, और वहाँ पे जिस जो एक रुकावट में देख रहा हूँ वो ये है कि आमराना हुकूमतें हैं अरब ममालिक में अभी भी कि वो जो है अमेरिका की मर्ज़ी के ख़िलाफ़ जो है वो कदम नहीं उठाती, लेकिन ज़रूरत इस बात की है कि किसी एक नुक्ते पे अवामी सतह पे एक कम्पेन की ज़रूरत है। मिडल ईस्ट में खसूसी तौर पे देखें जिस तरह अभी मिस्र में तब्दीली आई है, तो उन्होंने हमास और अलफतह के दरमियान सुलह करवाई है, उनको एक प्लेटफॉर्म पे किया है, तो ये अवामी जब भी इक्तदार अवाम के पास आता है तो अवाम जो है इस तरह के फैसले करने पर मजबूर करते हैं। तो ज़रूरत इस बात की है कि अवामी रबतों को मिडल ईस्ट में खसूसन अरब ममालिक में अवामी रबतों को बढ़ाया जाए और अवामी सतह पर यह दबाव डाला जाए कि वह हुकूमतें जो हैं فلسطین کی آزادی کے لیے کسی ایک نقطے پہ اکٹھے ہوں، ایک حکمت عملی ترتیب دیں اور اس کا وقت مقرر کریں. جس طرح میں نے عرض کیا تھا کہ یہودیوں نے اپنے 50 سال کا پروگرام کیا اور 50 سال بعد اس پہ عمل درآمد کرایا. آج بھی ضرورت ہے ان ممالک جو اس وقت اگر ہم بات کریں ایران کی، ترکی کی، یہ ان ممالک کا ایک واضح موقف ہے. پاکستان نے آج تک اسرائیل کے ساتھ سفارتی تعلقات نہیں رکھے، تو ان ممالک کو اس حوالے سے ایک مثبت رول پلے کرنا چاہیے، جس طرح ابھی بھی کیا جا رہا ہے. فلسطین اپنے ترکی کی طرف سے، ایران کی طرف سے بڑا واضح طور پہ اسرائیل کو میسج دیے گئے ہیں کہ وہ فلسطینیوں کے ساتھ جو ظلم و زیادتی ہوئی ہے اس سے بات آئے. تو ضرورت اس بات کی ہے کہ تمام دونوں اسٹریٹجیز کی جائیں، عرب مسلمان ممالک کے درمیان بھی ایک کنسنسس ڈیولپ کیا جائے اور عالمی برادری بھی پر بھی دباؤ ڈالا جائے. تو میں سمجھتا ہوں کہ کسی حد تک اس طرف کوئی مثبت پیش رفت کی امید کی جا سکتی ہے.
بہت بہت شکریہ جناب، بہت بہت شکریہ. اور ناظرین، ہمارے دہلی اسٹوڈیو میں برصغیر کے ممتاز دانشور ڈاکٹر عرشی خان صاحب موجود ہیں، علی گڑھ مسلم یونیورسٹی سے ان کا تعلق ہے. عرشی خان صاحب، السلام علیکم جناب.
وعلیکم السلام.
خان صاحب، فلسطین پر قبضہ ختم کرانا اور فلسطینیوں کو ان کا وطن واپس دلانا، یہ عالمی برادری کی ذمہ داری ہے، لیکن عالمی برادری سے زیادہ ذمہ داری ہے اسلامی برادری کی. گزشتہ 64 برسوں کے دوران اسلامی برادری نے اپنی اس ذمہ داری کو کس حد تک سنجیدگی سے لیا ہے اور اس کو پورا کرنے کی کوشش کی ہے؟
دیکھیے، جہاں تک اسلامی برادری کا معاملہ ہے یا مسلمان حکومتوں کا معاملہ ہے کہ جس طرح سے انہوں نے ساتھ دیا خاص کر کے فلسطینیوں کا کہ کیسے ان کا مسئلہ حل کیا جائے، تو یہ بہت ہی اچھا چیپٹر نہیں ہے. سوائے 1970s کے جب آپ دیکھیں کہ آئل امبارگو شروع کیا گیا تھا، اور اس کے بعد سوائے کچھ کنٹریز کے زیادہ تر کنٹریز نے اس پہ قدم نہیں اٹھایا. آج کے دوران میں آپ دیکھیں مسلم کنٹریز میں جو پاورفل مسلم کنٹریز تھیں وہ آج موجود نہیں ہیں. دوسری طرف آپ دیکھیں کہ سیریا، جس نے ریگولرلی فلسطینین کی آزادی کے لیے آواز اٹھائی اور اس نے مدد بھی کی، اور خود اس کا جو گولن ہائٹ ہے وہ اسرائیلیوں کے قبضے میں ہے، تو آج بھی سیریا جس طرح کے بحران سے گزر رہا ہے، وہاں پہ انٹرنل انٹرفیرنسز ہوئے ہیں، وہاں پہ سیریا کو کمزور کرنے کے لیے تمام قوتیں لگی ہوئی ہیں، اور اس میں ان کے پڑوسی ممالک بھی ان کا ساتھ دے رہے ہیں، بیرونی ممالک بھی ساتھ دے رہے ہیں. اس کے علاوہ ایک بہت ہی زیادہ مضبوط قدم آپ کہیں جس کو سراہا جا سکتا ہے، ایران نے اسے فلسطینین ایشو پہ کافی اچھا اسٹینڈ لیا ہے. وہ اس وجہ سے صرف نہیں کہ ایک مسلم مسئلہ ہے، بلکہ اس وجہ سے کہ یہ ایک ریئل انٹرنیشنل ایشو ہے اور ایک انٹرنیشنل لاء کا ایشو ہے، یونائٹڈ نیشن کا جو چارٹر ہے وہ اس کا ایشو ہے، اور کافی پرانا ایشو ہے. بہت سارے ایشوز کو سالو کر دیا گیا، سیٹل کر دیا گیا پیسفل مینس سے اور ملٹری مینس کے ذریعے، لیکن ابھی تک کہ پیلسٹائن کا مسئلہ سرو نہیں ہوا. اسی طرح سے آپ دیکھیں کہ ایران کے علاوہ باقی جو کنٹریز ہیں، یا آپ دیکھیں اگر مجموعی سطح پہ دیکھیں تو گلف کوآپریشن کونسل ہے. اگر آپ گلف کوآپریشن کونسل میں علیحدہ علیحدہ ملکوں کو دیکھیں تو مجھے اس میں کوئی امید نظر نہیں آتی. اگر آپ ان کے کلیکٹیو اسٹینڈ کو دیکھیں کہ انہوں نے کیا کیا اقدامات اٹھائے ہیں 1981 کے بعد جب سے وہ موجود آئے، تو آپ زیادہ تر آپ دیکھیں گے کہ ان کے اکنامک اور سیکورٹی ایگریمنٹس ویسٹرن کنٹری سے زیادہ بڑھے، اور جب ایک کمزور اور ایک چھوٹی حکومت کسی بڑے حکومت سے اس طرح کے معاہدے کرتی ہے تو اس کے پریشر میں بلکہ آتے ہیں، نہ کہ یہ ان پر ڈومینیٹ کر سکتے ہیں. اسی طرح سے آپ دیکھیں جو عرب لیگ کا مسئلہ ہے، اور عرب لیگ نے جو بہت سارے جو اسٹینڈ لیے، جیسے کہ بیروت ڈکلریشن تھا آپ کے 2006 کا، اور یا اس کے پہلے جو اسٹینڈ تھے 2002 کے 2001 کے، या 2000 में जब क्लिंटन थे वहाँ पे मौजूद तो उस पर कुछ प्रेशर बन रहा था आपके अरबों का या मुसलमानों का पैलेस्टाइन से रिलेटेड, लेकिन आप देखें कि यासिर अराफात की मौत के बाद और ख़ास करके जब फ़िलिस्तीनियों को काफ़ी दबाया गया और तोड़ा गया, कमज़ोर किया गया, उसके बाद आप देखें कि 2006 में नॉर्थ साउथ लेबनान में अटैक किया गया, उसके बाद 2005 में अटैक किया गया गाज़ा पे, उसके बाद 2008-2009 में गाज़ा पे अटैक किया गया, और उसके बाद आप देखें कि जो भी हिमायती कंट्री थे फ़लस्तीनियों के उनको कमज़ोर किया गया। अभी जो सिचुएशन बन रही है वो अरब लीग भी आज के डेट में इस पोजीशन में नहीं है और इस पोजीशन में उन्होंने अपने आप को नहीं रखा कि वो फ़लस्तीनियों के लिए बहुत ही अच्छा कदम उठा सकें। मैं तो ये समझता हूँ कि मुस्लिम कंट्रीज़ के पास जो क़ुव्वतें हैं वो दो क़ुव्वतें हैं, एक तो उनके पास ज़राए की क़ुव्वत है, ऑयल है उनके पास, ऑयल एम्बार्गो 1973 में जिस तरह से उन्होंने किया था वो इस तरह से कर सकते हैं, लेकिन आप देखेंगे कि फ़्रांस के हारे हुए प्रेसिडेंट निकोलस सरकोजी ने ही ये आइडिया दिया था कि ऑयल एम्बार्गो अगेंस्ट ईरान, और ये कामयाब हो रहे हैं उसमें कुछ हद तक अपने इसमें ईरान को प्रेशर में लाने के लिए, उसको दबाव नुकसान पहुंचाने के लिए, लेकिन बदकिस्मती से इस तरह का ऑयल एम्बार्गो उन कंट्रीज़ के ख़िलाफ़ नहीं किया गया जो ख़ुद काबिज़ हैं फ़लस्तीन पे, और उन्होंने शिबा फार्म जो लेबनान का है उसको भी कब्ज़ा कर रखा है, गोलन हाइट्स को कब्ज़ा कर रखा है, तमाम जितने रिजोल्यूशंस हैं यूनाइटेड नेशन के, चाहे वो सिक्योरिटी काउंसिल के रिजोल्यूशन हो या वो रिजोल्यूशन जनरल असेंबली के हों, तमाम रिजोल्यूशंस को इसराइल ने उसकी पामाली की है, उसको वायलेट किया है और उस पर कोई भी नहीं आवाज़ नहीं उठी। उसके अलावा आप देखेंगे कि इकोनॉमिक ज़राए के अलावा जो मुस्लिम कंट्रीज़ के पास जो दूसरा हथियार है वो बेसिकली पॉलिटिकल प्रेशर का है कि टुगेदर जो मुस्लिम कंट्रीज़ हैं, अगर नॉर्दर्न साइप्रस को लिया जाए तो 57 कंट्रीज़ बनते हैं, और 57 को ना लिया जाए तो 56 कंट्रीज़ हैं मुस्लिम कंट्रीज़, अगर ये कलेक्टिवली रीजनल लेवल पे ही कम से कम 20 या 22 मिलकर के अगर प्रेशर डालते हैं अमेरिका के ऊपर में या यूरोपियन यूनियन के ऊपर में तो काफ़ी इससे उम्मीद हासिल हो सकती है, लेकिन अफसोस की बात यह है कि 2000 के बाद ख़ास करके 2003-2004 और उसके बाद जिस तरह से मुस्लिम हुकूमतें गिरी हैं मिडल ईस्ट में और जिस तरह से प्रेशर बिल्डअप किए जा रहे हैं ईरान और सीरिया के ख़िलाफ़, तो इसमें आप देखते हैं कि जो पैलेस्टाइन का जो मसला है वो बिल्कुल गिर गया है, और उसी जगह पे जहाँ पे पैलेस्टीनियन के आज़ादी का मसला है, उनके उनको फ्री करने का मसला है, उनके सिविल एंड पॉलिटिकल राइट्स का मसला है और उनके हुकूक का मसला है, इन तमाम मसलों को नज़रअंदाज किया गया है, बल्कि ख़ुद वो कंट्री जो कि आज़ाद है उनके यहाँ आज़ादी का मसला किया जा रहा है, फॉर एग्ज़ाम्पल सीरिया है या कोई भी इस तरह की कंट्रीज़ हैं, तो ये बड़े अफसोस का मौका है। जैसा कि तनवीर भाई ने अभी फरमाया जो पाकिस्तान से अभी आपके साथ लाइन पे मौजूद थे कि यूनिटी एक सॉल्यूशन है, लेकिन मैं तो इसको ये बोलता हूँ कि पॉलिटिकल कंसेंसस इंटरनेशनल लेवल पे बनाने की ज़रूरत है, तमाम मुस्लिम कंट्रीज़ या सेकुलर कंट्रीज़ या ह्यूमनिटेरियन वैल्यूज़ रखने वाले कंट्रीज़ या डेमोक्रेसी की बात करने वाले कंट्रीज़ अगर इस बात पे मुत्तफिक तो हैं कि फ़िलिस्तीनियों को आज़ादी मिलनी चाहिए, लेकिन अगर वो एक्शन लेवल पे आते हैं और कलेक्टिवली कुछ कंसेंसस डेवलप करके अगर वो प्रेशर बिल्डअप करते हैं तो यकीनन बहुत सारी चीज़ें हो सकती हैं। आपने देखा है कि नॉनलाइन मूवमेंट जिसमें 118 मुल्क हैं, सार्क जिसमें करीब 8 मुल्क हैं, उसके बाद आपके पास उसके बाद GCC है, आपके पास अरब लीग है, इन तमाम चीज़ों से का भी फ़ायदा पहुँच सकता है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया खान साहब। और नाज़रीन टेलीफोन लाइन के ज़रिए हमारा राबता बरकरार हुआ है पाकिस्तान के एक सीनियर तजिया निगार और मुमताज़ दानश्वर डॉक्टर फारूक हसनाज साहब से। फारूक हसनाज साहब, अस्सलाम वालेकुम जनाब।
जी वालेकुम सलाम
जनाब। 64 साल हो गए सरजमीन फ़लस्तीन पर कब्ज़े को, और एक पूरी कौम जो अपने मुल्क से अपने वतन से बेदखल कर दी गई, तीसरी नस्ल है उसकी जो जलावतनी में ज़िंदगी बसर कर रही है पनाह गुज़ीनी की, कोशिश आलमी सतह पर इस मसले को हल करने के बजाय मसले को ख़त्म करने की ज़्यादा हो रही है, यानी साजिश ये हो रही है कि ये मसला ख़त्म कर दिया जाए। 56 या 57 इस्लामी ममालिक हैं, इस साजिश को नाकाम बनाने में इस्लामी ममालिक سے آپ کتنے پر امید ہیں کہ وہ کچھ کر سکتے ہیں؟
جی بات یہ ہے کہ اسلامی ممالک اگر تو ہم بات کریں ان کی کلیکٹیولی یعنی اجتماعی طور پر او آئی سی کے ممبران ہے تو اگر ہم ویسے ہم دیکھیں تو ہر ملک علیحدہ علیحدہ ہے, اس کی مختلف پالیسیز ہیں, مختلف ان کے مفادات ہیں اور مختلف ان کے مسائل بھی ہیں جس جو کہ وہ اس میں ہی لگے ہوئے ہیں ان کو حل کرنے میں. تو اگر ہم علاقائی تنظیم کے طور پہ وہ اسی کو دیکھیں تو اس میں بھی اتنی جان نہیں ہے, اتنی اس کا قوت نہیں ہے, نہ ہی وہ یکجا ہے ایسے مسئلے پہ جس سے وہ یہ کہہ سکیں کہ وہ ایک طاقت استعمال کریں یا اقتصادی طاقت استعمال کریں یا سماجی طاقت استعمال کریں یا سیاسی طاقت استعمال کریں جس سے اسرائیل کے اوپر پریشر پڑے کہ وہ مسئلے کو حل کرے. میرا خیال ہے جی کہ فلسطینی اس مسئلے کو خود ہی حل کریں گے باہر سے, اور فلسطینیوں کا اپنا بھی یہ خیال ہے کہ باہر سے تو ان کو کوئی امید نہیں ہے, پریشر ضرور ہوگا. اب یہ ایرب اسپرنگ آیا ہے, اس پہ جب نئی حکومتیں بنیں گی تو وہ ایک مختلف خارجہ پالیسی لے کے سامنے آئیں گی, اور جس طرح بالکل امریکہ کے کہنے کے اوپر صدر مبارک تھے یا زین العابدین تھے یا دوسرے صدور تھے یا حکمران تھے ان کی طرح تو اب یہ حالات نہیں ہوں گے. تو ایک طرف تو یہ صورتحال ہے, دوسری طرف یہ ہے کہ فلسطینیوں کا اپنا پریشر, فلسطینیوں کو یکجا ہونا پڑے گا. یہ نہیں ہو سکتا کہ وہ دو حصوں میں بٹے رہیں اور دو فلسطین کے اندر بھی دو فلسطین بنا گئے جو ان کا علاقے میں جس پہ قبضہ کیا ہوا ہے اور پھر ان کو سنجیدہ طور پہ لیا جائے, تو سنجیدہ طور پہ نہیں لیا جائے گا جب تک وہ یکجا نہیں ہوں گے. تیسری بات میں یہ کہوں گا کہ وقت کے ساتھ اسرائیل اس میں بہت بڑا لوزر ہوگا, وہ ہاریں گے. یہ اس لیے کہ ڈیموگرافک جو حقائق ہیں یعنی کہ جو آبادی کے حقائق ہیں, اگر وہ ٹو نیشن فارمولے پہ نہیں جاتے یعنی کہ دو ممالک آزاد خود مختار فلسطین اور اسرائیل ساتھ ساتھ رہیں اور ایک دوسرے کی ضمانت دیں, ایک دوسرے کو سیکیورٹی کی, جو کہ آسلو میں ہوا اور اس کے بعد بھی جو بات چیت ہوتی تھی وہ اسی نقطے کے اس میں پھونکتی رہی, اب بھی جو اقوام متحدہ ہے یا اس سے باہر ہے ٹو نیشن کی وہ بات کرتے ہیں. اگر انہوں نے ٹو نیشن نہیں بنایا جو ان کی کوئی نیت نہیں لگ رہی, نتنیاہو جو ایک ایکسٹریمسٹ ہے فنڈامنٹلسٹ جوئش وہاں پہ پارٹی حکومت کر رہی ہے اور وہ زور کے اوپر یہ کرنا چاہتے ہیں, تو پھر یہ الٹیمیٹلی یہ ہوگا کہ پھر فلسطینیوں کو ٹو نیشن کو چھوڑنا ہوگا اور پھر جو ون نیشن کے فارمولے پہ آئے. ون نیشن کا مطلب یہ ہوگا کہ فلسطینیوں کی آبادی تو زیادہ ہے اور وہ اور اسرائیل تو ایک ملک ہو کے دو ملک تو نہیں ہوئے, اور پھر اسرائیل کے جو سیاسی ڈھانچے ہیں ان کے اوپر پریشر پڑے گا کہ آپ وہاں پہ بالکل ایک فیشسٹ حکومت تو نہیں لا سکتے پورے علاقے میں, تو آپ کو کسی نہ کسی شکل میں کوئی نہ کوئی نمائندگی کے ادارے بنانے ہوں گے, یا وہ نمائندگی کے ادارے جب آگے آئیں گے تو اس میں اکثریت پارلیمنٹ میں تو فلسطینیوں کی ہوگی, تو یہودی اسٹیٹ اپنا جو آئیڈینٹی ہے وہ ختم اس ان کی ہو جائے گی, کیونکہ ان کی آبادی کم ہے اور وہ کم ہو رہی ہے جبکہ فلسطینیوں کی آبادی بڑھ رہی ہے. اس لیے یہ تو اسرائیل کے اپنے مفاد میں بھی ہے, اور جو یہودی سمجھ رکھتے ہیں جو پروفیسرز ہیں لکھنے والے ہیں یا تاریخ دان ہیں وہ تو ان کو وارن کر رہے ہیں بار بار کہ یہ اگر آپ نے ٹو نیشن فارمولا نہیں مارا تو آپ کے تو یہ گلے پڑ جائے گی چیز اور آپ بھی اس سے نکل نہیں سکیں گے اس میں سے, کیونکہ پھر اور کوئی راستہ ہی نہیں رہ جاتا, اور تمام فلسطینیوں کو تو آپ نہیں مار سکتے یا اس دنیا سے ان کو غائب نہیں کر سکتے, وہ تو ایک بالکل وہ تو ممکن ہی نہیں ہے جو چیز. تو اس لیے بہتر یہ ہوگا کہ آپ یہ اس کی طرف جائیں, لیکن وہ نہیں مان رہے چونکہ جیسے میں نے پہلے کہا کہ وہاں پہ ایک ایکسٹریمسٹ جو آرتھوڈاکس جوش پارٹی کی حکومت ہے, اب وہ یہ بھی دیکھ رہے ہیں کہ ان کے ارد گرد گھیرا تنگ ہوتا جا رہا ہے, اور جو امریکہ کے حامی ریجیمز تھیں جو حکومتیں تھیں وہ گر گئی ہیں, اور وہ نیا بھی آئین بنا رہے ہیں, کچھ پارلیمنٹ کے الیکشنز کروا رہے ہیں اور 6 مہینے میں 4 مہینے میں ان کے نظام اپنی جگہ پہ آ جائیں گے اور پھر وہ اپنی ایک خارجہ پالیسی آزاد کی طرف چلیں گے. تو وہاں پہ پھر اسرائیل کے ساتھ تو جو جس طرح کی پہلے رعایت بڑھتی رہتی تھی, خاص طور پر مصر جو ان کا ہمسایہ ممالک ہے, جس طرح وہ غازہ کی پٹی پہ انہوں نے وہ بلاکٹ کر دیا اور آنا جانا بند کر دیا, وہ اس قسم کی چیز تو نہیں ہوگی اور نہ ہی ہو سکتی ہے. تو اس لیے پریشر بنے گا, میرا اپنا خیال ہے کہ یہ پریشر فلسطینی ہی سب سے پہلے تو اپنی قوت کے اوپر ہی وہ لڑیں گے, وہ ہمیشہ سے اپنی قوت پہ لڑتے رہے ہیں, کیونکہ باہر سے ان کو ایسی کوئی امداد نہیں آئی کہ جس سے ہم کہیں کہ ان کی جو جدوجہد ہے وہ زندہ ہے. اگر ان کی جدوجہد ابھی تک زندہ ہے اتنے سال ہو گئے ہیں تو ان کی اپنی وجہ سے ہے. جب تک وہ خود کرتے رہیں گے, جب تک وہ خود ان کو یہ احساس رہے گا جو ان کو ہے ہمیں آزادی ملنی چاہیے اور ہم پہ بہت زیادہ ظلم ہو رہے ہیں, تو پھر تو یہ مسئلہ نہیں ختم ہو سکتا چاہے جو مرضی ہو جائے. دوسری بات جو میں یہ کہوں گا کہ اس میں جو انسانی حقوق ہیں ان کی بہت بڑی برے طریقے سے پامالی ہو رہی ہے. میرا خیال ہے اتنی بڑی پوری تاریخ میں نسل در نسل پامالی نہیں ہوئی انسانی حقوق کی, نہ ہی اتنے ظلم ہوئے ہیں نسل در نسل جس طرح کہ اسرائیل کے لوگ ان کے اوپر کر رہے ہیں. یہودی تو ہولوکاسٹ کی ہمیں باتیں سناتے ہیں روز, کوئی ایسا اخبار نہیں ان کا. دیکھیے ایون امریکہ میں بھی جو ان کے زیر اثر چھپتے ہیں ہر روز یہ یاد کرواتے ہیں کہ ہولوکاسٹ نام کی کوئی چیز ہوئی تھی جس پہ ہمیں بہت ظلم کیے گئے تھے. لیکن یہ جو ہولوکاسٹ کر رہے ہیں نسل در نسل فلسطینی قوم کے اوپر, اور شرم بھی نہیں آتی اور کوئی لحاظ بھی نہیں ہے اور نہ کوئی بین الاقوامی قانون کا لحاظ ہے نہ کسی اخلاقیات کی کا ان کو کسی چیز کا لحاظ ہے. تو یہ زیادہ دیر تک چیزیں چلتی نہیں ہیں, تاریخ بھری پڑی ہے. اس قسم کے جب ظلم کیے جائیں تو پھر وہ وقتی طور پر تو لگتا ہے جس طرح کے وہ حاوی ہو گئے ہیں, لیکن الٹیمیٹلی ہم دیکھتے ہیں کہ جو حق کی فتح ہی ہوتی ہے اور حق کی زندہ رہتا ہے اور حق کی آگے چلتا ہے
انشاءاللہ یقیناً. لائن پہ رہیے گا ڈاکٹر فاروق حسنا صاحب. تنویر حسین صاحب, جناب مسئلہ فلسطین کے حل نہ ہونے کے اسباب تو بہت زیادہ ہیں. سب سے پہلی بات تو یہ کہ جن قوتوں نے یہ ٹھیکہ لیا ان کے اندر اس کو حل کرنے کا کوئی ارادہ نہیں تھا, بلکہ مسئلہ فلسطین کو ختم کرنے کی سازش زیادہ کی گئی اور فلسطینیوں کو ان کے حق سے محروم کرنے کی بھرپور کوشش کی گئی 64 برسوں کے دوران, اور اس میں مسلم حکمرانوں کی خیانتیں بھی شامل رہیں. سوال میرا مسئلہ فلسطین کے زندہ رہنے کے بارے میں ہے کہ ان تمام سازشوں اور کوششوں کے باوجود یہ مسئلہ آج تک زندہ ہے, اس کے محرکات کیا ہیں؟
دیکھیں جی, پہلی بات تو یہ ہے کہ یہ ایک نظریاتی لڑائی, اس کو بھی آپ کہہ سکتے ہیں, اور دوسرا جو وطن کے ساتھ ایک انسان کی شناخت ہوتی ہے, یہ شناخت جو ہے انسان کو جدوجہد پہ مجبور کرتی ہے. فلسطین کی ریاست کے جو باسی تھے جن کو بے دخل کیا گیا, ان کی ان سے شناخت چھینی گئی. تو جب تک شناخت انسان کے ساتھ اس کی جڑی ہوئی ہے انسان جدوجہد کرتا رہے گا. پہلی بات تو یہ ہے. دوسرا مسئلہ یہ ہے کہ بیت المقدس کا ایک بھی نظریات بحثیت مسلمانوں کے اندر موجود ہے کہ وہ قبلہ اول تھا اور اس کے ساتھ تمام مسلمانوں کی ایک اٹیچمنٹ تھی. اسی ریفرنس میں آپ دیکھیں کہ عرب اور اسرائیل جنگ جو ہوتی تھی اس کے پس منظر میں بھی ایک مذہبی پہلو شامل تھا کہ مسجد اقصیٰ جو ہے, بیت المقدس جو ہے ہمارے لیے وہ محترم ہے. یہ ایک تو بنیادی چیز ہے. دوسری بات یہ ہے کہ جس تحریک میں ایک جدوجہد ہو اور اس میں قربانیاں ہوتی ہیں, خون بہا دیا جاتا ہے اس میں, یعنی نسل در نسل قربانیاں, تو ظاہر ہے شہیدوں کا جو لہو ہے وہ رنگ لاتا ہے, وہ رائیگاں نہیں جاتا. یہ تو تاریخ یہی بتاتی ہے. جب کربلا سے ہم لیتے ہیں تو آج تک جو ہے یہ بات ہمارے سامنے ہے کہ شہیدوں کا جو لہو ہے وہ رائیگاں نہیں جاتا. ایک میں اس حوالے سے بھی اس کو کہوں گا کہ یہ تحریک رہے گی اور اس وقت تک جب تک کہ فلسطینی دوبارہ وہاں پہ جا کر آباد نہیں ہوتے. اب ایک بات جو میں سمجھتا ہوں وہ کہنا چاہوں گا آج آپ کے اس فورم سے کہ تمام مسلمان ممالک میں فلسطینیوں کے ساتھ اظہار یکجہتی کے لیے ایک متفقہ طور پر جس طرح یوم القدس ہے اسی طرح کا ایک ایسا دن منایا جائے اور اس دن پورے مسلمان ممالک ان کے لیے فنڈ ریزنگ کریں اور اتنا ان کو مالی طور پر مضبوط کریں, ان کو ٹیکنالوجی ان کو فراہم کریں, ان کو فنانشلی اور فنی حوالے سے اتنا مضبوط کریں کہ وہ اپنی تحریک کو مزید منظم کر سکیں اور اچھے طریقے سے پتھروں سے اگر ان کو اپنے دفاع کرنے کے بجائے ان کو اگر مسلح کرنے کی ضرورت ہے تو ضرور کریں. ان کے اندر ایک حوصلہ ہمت اور ایک بہادری موجود ہے، صرف انہیں اخلاقی جو ایک حمایت ہے مالی طور پہ، اگر امریکہ اسرائیل کو ایٹمی ٹیکنالوجی دے سکتا ہے، میزائل دے سکتا ہے، تو مسلمان اپنے مسلمان بھائیوں کو پیسہ تو دے سکتے ہیں، ان کو فنی ٹیکنالوجی تو دے سکتے ہیں، ان کی ترقی کے لیے، ان کی حفاظت کے لیے، ان کے جو ٹارگیٹ ہے اس کو اچیو کرنے کے لیے تمام مسلمان ممالک کو ان کی سپورٹ کرنی چاہیے. اس سے ایک چیز کا اور فائدہ ہوگا کہ تمام مسلمان ملکوں کے اندر یہ فلسطینیوں کے حق میں رائے ہموار ہوگی، ایک بیداری پیدا ہوگی، اور جب عوام کے اندر بیداری پیدا ہوگی تو یقیناً حکمرانوں کو وہ اس پہ مجبور کر سکیں گے کہ وہ فلسطینیوں کے حقوق کے لیے اپنی جدوجہد جاری رکھ سکیں.
بہت بہت شکریہ، بہت بہت شکریہ. ارشی خان صاحب، جناب 64 سال ہو گئے، نسلیں بدل گئیں، اس نسل کے لوگ بہت کم رہ گئے جو فلسطین میں پیدا ہوئے. فلسطین مہاجرین میں ان لوگوں کی تعداد زیادہ ہے جو پیدا ہی فلسطین سے باہر عالم مہاجرت میں ہوئے، لیکن واپسی کا جذبہ اور عزم و ارادہ کمزور نہیں پڑا. وجہ کیا ہے؟
دیکھیے، اس کی وجہ تو یہ کہا جائے کہ جس جگہ پہ انسان پیدا ہوتا ہے، جہاں پہ اس کی معاشرت بنتی ہے، جہاں پہ اس کا کلچرل فارمیشن ہوتا ہے، جہاں پہ اس کے سوشل بیس تیار ہوتے ہیں، جہاں پہ اس کے پولیٹیکل فارمیشنز ہوتے ہیں، یہ تمام چیزیں ایک کمیونٹی کے کانٹیکسٹ کو تیار کرتی ہیں. اور اس کانٹیکسٹ میں آئیڈیولوجیکل کانٹیکسٹ ہوتا ہے، ریلیجیس کانٹیکسٹ ہوتا ہے، پولیٹیکل کانٹیکسٹ ہوتا ہے، تمام چیزیں ہوتی ہیں. اگر آپ نقبہ کی بات کریں تو نقبہ بیسیکلی کیٹاسٹرافی ہے، اور کئی لیول پہ فلسطینیوں کی جو چاہت تھی، جو ایکسپیکٹیشنز تھے، وہ پورے نہیں ہوئے. دیکھیے، ایک جو منیملسٹ اپروچ ہے وہ تو یہ ہے کہ کم سے کم ریکگنائز کیا جائے انٹرنیشنل لیول پہ. جس طرح سے یہودیوں کے ہولوکاسٹ کو امریکہ نے ایکسیپٹ کیا، اور واشنگٹن میں خود بہت بڑا ان کا میوزیم ہے، ہولوکاسٹ میوزیم، تو کیوں نہیں فلسطینیوں کے بھی ہولوکاسٹ کو یا کیٹاسٹرافی اور ڈیزاسٹر کو جو ان کے ساتھ ہوا، آپ کے 1947 سے لے کر کے 48-49، جس میں 80% جو فلسطینی تھے وہ شہر اور ٹاؤن سے گئے، اور کم سے کم 50% سے زیادہ تو سارے لوگ اس بات کو مانتے ہیں. تو منیملسٹ لیول پہ آپ دیکھیں گے کہ فلسطینیوں کی جو چاہت تھی کہ کم سے کم ہمیں اسے ریکگنائز کیا جائے کہ ہمارے ساتھ غلط کیا گیا، کرائم کیا گیا، وار اگینسٹ ہیومنٹی ہوئی، کرائم اگینسٹ ہیومنٹی ہوئی، کرائم اگینسٹ پیس ہوا، تو یہ تمام چیزیں، اس کا ریکگنیشن نہیں ہوا. نہ یورپ نے اس کو ریکگنائز کیا اور نہ ہی امریکہ نے اس کو ریکگنائز کیا. دوسرے لیول پہ آپ دیکھیں گے کہ ان کے جو امیڈیٹ ڈیمانڈ تھے پیلسٹینین کے، یونائٹڈ نیشن کے تحت اگر آپ دیکھیں، خاص کر کے رائٹ ٹو ریٹرن جو ہے ریزولوشن 194، تو 194 صرف ایگزسٹنس میں ہے ایز اے تھیوریٹیکل ریئلٹی، لیکن اس کا اپلیکیشن کبھی نہیں ہوا. اسرائیل نے کبھی نہیں اس کو مانا، اور مانا بھی تو 1949 میں اس کے اپنے پلان تھے کہ 7.5 لاکھ لوگ جو ریفیوجی ہوئے ہیں اس میں سے 1 لاکھ کو واپس لیں گے، لیکن تمام جتنی زمینیں ہیں اس پہ میں ہی قبضہ کروں گا. تو وہ بھی ایک فیل ہو گیا، جس کو بولتے ہیں لوزاں کانفرنس آف 1949. تو دوسرے لیول پہ آپ دیکھیں کہ جو پیلسٹینین نیشنل ہوم کی جو بات تھی وہ بھی ان سے چھن گیا. اس لیے کہ میں آپ کو یہ بات بتا دوں کہ 1838 میں جو یہودیوں کی آبادی تھی پیلسٹائن میں وہ صرف 10,000 تھی، اور 1914 میں جو ان کی آبادی تھی وہ صرف 80,000 کی تھی، اور 1916 میں جو ان کی آبادی تھی یہودیوں کی وہ صرف ٹوٹل پاپولیشن کی 16% تھی، 1925 میں جو ان کی آبادی تھی آپ کے 16% تھی، اور 1935 میں جو آبادی تھی آپ کے یہودیوں کی وہ 25% تھی. تو اس طرح سے آپ دیکھیں کہ پورے فلسطینی زمین پہ جس طرح سے یہودیوں کو آباد کیا گیا، اس زمانے میں برٹش مینڈیٹ تھا، 50,000 فورسز تھیں برٹش، جس کو فلپ ہٹی نے ریکارڈ کیا ہے، اور انہوں نے پروٹیکٹ کیا، اور امیگریشن اور فلو جو آتے تھے ایسٹرن یورپ سے اور کئی جگہ سے، جو یہودیوں کے جو فلو تھے ان کو وہاں مقیم کیا گیا، اور دھیرے دھیرے جو لوگ وہاں پہ میجورٹی میں تھے وہ ان کے خلاف ہو گئے. اور پھر 1937 اور 1920s اور 30s میں جو رائٹ ہوئے، اور تشدد کا جو استعمال کیا گیا، خاص کر زائنسٹ جو دہشت گرد لوگ تھے، तो उससे भी काफ़ी नुकसान पहुंचा। और उसके बाद आप देखेंगे कि जो जो यकीन था या जो उम्मीद थी कि एक उन्हें स्टेट मिलेगा यूनाइटेड नेशन के ज़रिए, वो भी उनका पूरा नहीं हुआ। तीसरी इंपॉर्टेंट चीज़ जो मैं कहना चाहूँगा कि जो डिमांड जो बाद में हुए कि 1984 के बाद आप देखें कि जेविश सेटलमेंट खास करके वेस्ट बैंक में शुरू हुआ 1984 के बाद। 1984 में जो जेविश सेटलमेंट था उसका जो मेरे पास डेटा है वो करीब 34,000 का है, लेकिन आज के डेट में अगर आप देखें कि वेस्ट बैंक में जो इनके यूनिट्स हैं, जो सेटलमेंट्स हैं, वो करीब आपके 3.5 लाख से ज़्यादा हैं। तो ये जो इलीगल सेटलमेंट्स हो रहे हैं जिसके ख़िलाफ़ खुद इंटरनेशनल कोर्ट ऑफ जस्टिस ने आवाज़ उठाई है, उसके बाद इलीगल वॉल्स रेस किए गए, उसके बाद आप देखें कि जगह जगह उसमें ग्रीन जोन और बफर जोन और कई तरह के जोन्स क्रिएट किए गए, और जिस तरह से जो पैलेस्टीनियन मूवमेंट है खुद उसको मूवमेंट को रोका गया। तो फ़लस्तीनियों को आप देखें कि फ़लस्तीनी जो इसराइल में रह गए वो भी वहाँ पे एक तरह से रिफ्यूजी की हैसियत है उनकी, जो इसराइल के बाहर हैं वो भी परेशान हैं। तो इस लेवल पे भी फ़लस्तीनियों को कोई आप कामयाबी नहीं मिली। कामयाबी जो मिली है फ़लस्तीनियों को, मैं ये बोलूँगा, फिर ये बोलूँगा कि इनका डायलेक्टिकल जो डायनमिज्म है उसके लेवल पे मिली, इसलिए कि फ़लस्तीनी प्रॉब्लम को हमेशा अमेरिका या इसराइल ने, ज़्यादातर इसराइल ने ये चाहा कि उसको दबाया जाए, उसको ख़त्म किया जाए। लेकिन दूसरी तरफ आप देखेंगे कि साइकोलॉजिकल लेवल पे पूरे वर्ल्ड में फ़लस्तीनी सिचुएशन से लोग वाकिफ़ हैं, उनके साथ हमदर्दी है। न कि सिर्फ मुसलमान फ़लस्तीनियों से हमदर्दी करते हैं, बल्कि गैर मुस्लिम भी जो हैं वो भी हमदर्दी करते हैं। हिंदुस्तान में भी आप देखेंगे काफ़ी हमदर्दी है फ़लस्तीनियों से, इसलिए कि हिंदुस्तान की जो हुकूमत है वो रिजोल्यूशन 242 और 338 जो सिक्योरिटी काउंसिल का रिजोल्यूशन है जिसको बोलते हैं लैंड फॉर पीस, वो हमारे फॉरेन पॉलिसी के पार्ट का हिस्सा है। तो आप देखेंगे कि कामयाबी नहीं मिली है फ़लस्तीनियों को, लेकिन साइकोलॉजिकल लेवल पे या इटर्निटी के लेवल पे, या आप कहें कि रियलिटी के लेवल पे, तमाम लोग इस इशू से वाकिफ़ हैं, हमदर्दी रखते हैं। यूनाइटेड नेशन में भी इस बात को एक्सेप्ट किया गया है कि येस देर इज़ ए प्रॉब्लम, कुछ करना चाहिए। यूरोपियन भी इस बात को प्राइवेटली एक्सेप्ट करते हैं कि उनके साथ ज्यादती हुई है। तो मुझे ये लगता है कि ये एक फ़लस्तीनियों की जीत है, और इसी जीत में उनकी उम्मीद भी शामिल है कि आज नहीं तो कल हमारे इश्यूज सॉल्व होंगे। और जब तक के कोर इश्यूज को या बेसिक इश्यूज जो है, वो आपके बॉर्डर का डिस्प्यूट है, वो आपके सेटलमेंट का मामला है, वो आपके 242338 जो रिजोल्यूशन उसके एप्लीकेशन का मामला है, उसके बाद आप देखेंगे राइट टू रिटर्न का जो इशू है वो एक मसला है, और वॉल को डिसमेंटल करना है जो उन्होंने करीब 400 माइल से भी ज़्यादा वॉल को खड़ा किया है आपके पूरे वेस्ट बैंक में। तो जब तक के कोर इश्यूज़ को ये रिजॉल्व नहीं करते इसराइली, तब तक के पैलेस्टीनियन सुकून से नहीं बैठेंगे। और मुझे उम्मीद है कि फ़लस्तीनियों में इतनी सलाहियत है कि उन्होंने बहुत सारे साजिशों को या बहुत सारे हंगामे जो उनके ख़िलाफ़ किए गए कि उसमें अलकायदा शामिल हैं फ़लस्तीनियों के बीच में, सबको इन्होंने फ़लस्तीनियों ने एक्सपोज किया, और बावजूद इसके कि वो कई जगह उनको मार दिया गया, उनके लीडर्स को ख़त्म किया गया, उन्हें जेल किया गया, बहुत सारे पैलेस्टीनियन जो डिप्यूटीज़ हैं, जो मेंबर ऑफ पार्लियामेंट हैं, वो जेल में हैं, फ़लस्तीनियों के बीच में तोड़ पैदा की गई। लेकिन इन तमाम चीज़ों के बावजूद आप देखेंगे कि जो फ़लस्तीनी हैं उन्हें उम्मीद है कि उन्हें उनके उनकी हुकूमत मिलेगी, उन्हें उनका स्टेट मिलेगा, और इस इशू पे पूरे वर्ल्ड में एक यूनिवर्सल कंसेंसस है। तो ये जो कंसेंसस है, हालांकि उसका रियलाइजेशन नहीं हुआ, लेकिन इस तरह का जो कंसेंसस यूनिवर्सल लेवल पे है, ये एक पॉलिटिकल नहीं तो कम से कम आइडियोलॉजिकल सेकुलर सेंस में एक आइडियोलॉजिकल विक्ट्री है पूरे पैलेस्टीनियन की। और मुझे ये उम्मीद है कि एक वक्त आएगा कि फ़लस्तीनियों को भी अपनी हुकूमत और अपने स्टेट हासिल होंगे।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया डॉक्टर फारूक हसना साहब। जनाब, अक्वामे मुत्तहिदा की करारदादें अब भी अपनी जगह मौजूद हैं, जिनमें फ़लस्तीनियों की वतन वापसी की करारदाद भी शामिल है। फ़लस्तीनियों का दावा है और बरहक दावा है कि फ़लस्तीन उनका है। गासिब इसराइल के तरफदार इस लंबे अरसे का सहारा लेके फ़लस्तीनियों के कानूनी हक पर सवालिया निशान लगाते हैं। कानूनी हैसियत क्या है? क्या लंबे अरसे तक कब्ज़ा असल मालिक का हक ख़त्म करके काबिज को हक के मिल्कियत दिला देता है?
कानून, अगर कानून की हम नज़र से देखें और उसके साथ अखलाकियात को भी जोड़ें, क्योंकि कानून और अखलाकियात काफी आपस में जुड़े होते हैं, तो फिर तो इनका कोई किसी तरीके से भी जवाब नहीं बनता। इनका صرف ایک ہی بات ہے کہ زبردستی یا زور جس کے اوپر یہ سارا کچھ ہو رہا ہے. لیکن میں یہ کہوں گا کہ دیکھیے یہ اسی قسم کی ہمیں چیز ملتی ہے ساؤتھ افریقہ میں. وہاں پہ سفید فارم میں حکومت کی تھی اور وہاں پہ بالکل زبردستی اپارتھائڈ کے نام سے جو پالیسی چل رہی تھی ان کو علیحدہ کرنے کی, جو کہ صدر کارٹر نے, جمی کارٹر نے کتاب بھی لکھی جس میں انہوں نے فلسطینیوں کو بھی اس سے تشبیہ دی تھی. تو کہ یہ بھی اپارتھائڈ, جیسے اسرائیلی کافی اس سے ناراض بھی ہوئے تھے اور جو جوش لابی امریکہ میں وہ بھی. لیکن حقیقت یہی ہے کہ ایک سیکنڈ کلاس انہوں نے سٹیزن بنا کے ان کو یا شہری یا انسان بنا کے رکھا ہوا ہے. لیکن جس طرح جنوبی افریقہ میں پھر کوئی سوچ بھی نہیں سکتا تھا, چند سال پہلے بھی سوچ نہیں سکتا تھا جب ان کو آزادی ملی کہ اس طرح بھی ہو سکتا ہے, لیکن ہوا. وہاں پہ جو سفید فارم تھے ان کو حکومت چھوڑنی پڑی اور جو اصل وہاں کے لوگ تھے انہوں نے وہ حکومت سنبھال لی. وہ بھی سفید فارم بھی وہاں رہ رہے ہوں گے, کافی چلے بھی گئے ہوں گے, لیکن بہرحال وہ وہاں پہ حالات بالکل تبدیل ہو گئے. اس لیے کئی دفعہ یہ ہوتا ہے کہ کچھ معاملات میں لگتا ہے کہ ناممکن چیزیں ہیں جو نہیں ہو سکتی, لیکن وہ ہو جاتی ہیں, اور اس لیے کہ وہ حق اور سچائی پہ ہوتی ہیں اور ان کی بنیاد بہت مضبوط ہوتی ہے. تو اس لیے قانون کی جو آپ نے بات کی, اب قانون کی ہم کیا بات کریں, قانون کی پامالی تو سامنے ہو رہی ہے سب کے, ہیومن رائٹس وائلیشنز ہو رہی ہیں جس طرح ان کو مارا جا رہا ہے. لیکن میں ایک چیز ضرور کہوں گا کہ اس سے اثر پڑتا ہے. آپ دیکھیے ترکی کو ہم لے لیں, ترکی بہت بڑا حامی تھا اسرائیل کا ایک زمانے میں, لیکن اتنا وہ پریشر پڑا اور جو فلسطینیوں نے اپنی تحریک کو زندہ رکھا اور ہر قسم کی سب وائلیشن وہاں کی گئی, اب ترکی بھی فلسطینیوں کا بہت بڑا حامی بن کر سامنے آیا ہے, بلکہ انہوں نے اسرائیل کو للکارا بھی ہے کئی دفعہ اس مسئلے کے اوپر. تو یہ تبدیلی تو آئی بہت بڑی. تو اسی طرح جس طرح میں نے پہلے بھی کہا کہ عرب اسپرنگ کی وجہ سے وہاں پہ حکومتیں تبدیل ہو رہی ہیں, ابھی وہ ان کا عمل جاری ہے, اور جی کچھ ایسے ممالک ہیں جہاں پہ ہونی باقی ہیں حکومتیں تبدیل ہونا باقی. جیسے ہی یہ لہر پورے اس خطے میں پہنچے گی تو پھر یقیناً ایک بہت بڑا پریشر گروپ بنے گا جو اسرائیل کے اوپر پریشر ڈالے گا, اور بین الاقوامی دنیا کے اوپر بھی پریشر ڈالے گا کہ کم سے کم آپ بین الاقوامی قانون کی تو خلاف ورزی یہاں نہ ہونے دیں کھلم کھلا جس طرح کے وہ کر رہے ہیں. اور جس طرح جو سیٹلمنٹس کی یہاں پہلے بات کی گئی بالکل بچا ہے, سیٹلمنٹس کا تو کوئی جواز ہی نہیں ہے, کسی طرح بھی جواز نہیں ہے, باقی چیزوں کا بھی جواز نہیں ہے, لیکن سیٹلمنٹس تو دن دہاڑے داتا مارنے کی بات ہے جو روز ہو رہی ہے. اقوام متحدہ بھی اس پہ احتجاج کر چکا ہے, سیکرٹری جنرل بھی اس پہ پروٹیسٹ کر چکے ہیں, لیکن وہاں وہ کوئی اثر نہیں ہو رہا نتنیاہو کی حکومت کے اوپر, کیونکہ وہ ایک جنونی قسم کا شخص ہے, اس کی پارٹی بھی وہ جنگجو پالیسیوں پہ وہ چل رہے ہیں, اور یہ جنگجو پالیسیاں ہی ان کو کسی دن مروائیں گی اور ان کو بہت نقصان پہنچائیں گی. اور اس لیے یہ زیادہ دیر اس کی چیزیں نہیں چلتی, قانون کی پامالی لوگ کرتے ہیں, جرائم پیشہ لوگ کرتے رہتے ہیں, لیکن جرائم پیشہ لوگ پھر آخر میں قانون کا ہاتھ اس کی گردن پکڑ ہی لیتا ہے. تو یہی اسی طرح ان کے ساتھ بھی ہوگا.
بہت بہت شکریہ, بہت بہت شکریہ تنویر حسین صاحب. ہمارے پاس وقت کم رہ گیا ہے, ڈیڑھ منٹ کا وقت ہے. یہ جو علاقے میں تبدیلی آ رہی ہے, اسلامی بیداری, یہ آپ کتنا پر امید ہیں کہ مسئلہ فلسطین کے منصفانہ حل میں اس کا کردار اہم ہوگا؟
دیکھیں جی, جیسا میں نے پہلے عرض کیا تھا کہ مصر کی حسنی مبارک کے بعد جو ان کی عبوری حکومت بنی, عوام نے مظاہرے کیے معذرت چاہوں گا, اور ان مظاہروں میں وہ فلسطینیوں کو ساتھ لے کر نکلے تھے تحریر سکار میں, اور وہاں مطالبہ کیا گیا تھا کہ مصر سے جو ہے اسرائیل کے سفیر کو نکالا جائے. تو میں تو پر امید ہوں کہ پورا عرب ورلڈ جو ہے ان کے عوام جو سوچتے ہیں حکمران نہیں سوچتے. تو اب یہ تبدیلی کی لہر چل نکلی ہے, اور میں سمجھتا ہوں کہ ٹیکنالوجی کے اس دور میں یہ مزید تقویت پکڑے گی. ایک سوچ ہے, ایک فکر ہے, تو اس کی کوئی حدیں نہیں ہوتی, اور اسی طرح انقلاب کی بھی حدیں نہیں ہوتی, اور یہ تبدیلی کا جو عنصر چل پڑا ہے میں بہت پر امید ہوں کہ ایک وقت آئے گا جب عرب کے نوجوان جو ہیں وہ اپنے فلسطینی بھائیوں کے ساتھ ان کو بھی حقوق دلوا کے رہیں گے, اور اس میں انشاءاللہ اللہ تعالیٰ کی نصرت ہوگی. اور ابھی جس طرح ہمارے کچھ ممالک ہیں, ایران ہے, तुर्की है, मिस्र में जो तब्दीली आई है, इसी तरह शाम है, पाकिस्तान है, जो ये सारे वो ममालिक हैं जो फलस्तीनियों के साथ शाना बशाना खड़ा होने के लिए तैयार है, इनके अवाम भी उनके साथ उतनी
गर्मजोशी और जज्बा रखते हैं। बहुत बहुत शुक्रिया। बहरहाल बहार अरब और इस्लामी बेदारी ये सरजमीन फलस्तीन की आज़ादी की नवीयत भी दे रही है। इसी के साथ प्रोग्राम अंदाज़े जहाँ अपने अख्तिताम को पहुँचता है, हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।